यो रेडियो नेपाल हो। हरिशरण लामिछानेबाट समाचार सुन्नुहोस्। सबभन्दा पहिले यस प्रसारणका मुख्य समाचार। पार्टीलाई एकताबद्ध गर्ने विषयमा छलफल भइरहेकाले पार्टी एकताको पक्षमा उभिन सबै नेता तथा कार्यकर्ताहरूलाई नेकपाका अध्यक्ष प्रचण्डको आग्रह। हिजो थप 107 जना कोरोना भाइरस संक्रमण मुक्त। नेपालमा कोरोना निको भई घर फर्किनेको कुल संख्या 12,947। थप 133 जनामा संक्रमण पुष्टि। समुदाय स्तरमा कोरोना संक्रमण फैलिएपछि थप जोखिम हुन नदिन आज बिहानदेखि वीरगंज महानगरभित्र अनिश्चितकालीन निषेधाज्ञा जारी। अविरल वर्षाका कारण अवरूद्ध पृथ्वी राजमार्ग आंशिक रूपमा संचालन। र विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसबाट छिमेकी मुलुक भारतमा हिजो एकै दिन 48,000 भन्दा बढ़ी संक्रमित। अमेरिकामा हालसम्मकै उच्च दरमा संक्रमणको संख्या बढ़्यो। 24 घण्टामा 77,000 भन्दा बढ़ी नयाँ संक्रमित थपिए। समाचार अब विस्तारमा। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी भनेको विचार, विधि र पद्धतिको संयोजन भएको बताउनु भएको छ। नेपाल कम्युनिष्ट पार्टीका संस्थापकद्वय पुष्पलाल र नरबहादुर कर्मचारीको स्मृति दिवसको सन्दर्भमा हिजो काठमाण्डुमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले पार्टीमा उत्पन्न समस्याको समाधानका लागि विचार र विधिमा एकरूपता कायम गर्ने प्रयासमा आफूहरू रहेको बताउनुभयो। अध्यक्ष प्रचण्डले पार्टीलाई कसरी एकताबद्ध गर्ने भन्ने विषयमा छलफल चलिरहेकाले पार्टी एकताको पक्षमा उभिन सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो। अध्यक्ष प्रचण्डले कुनै पनि स्थितिमा पार्टीलाई विभाजनबाट रोक्न, हाल भइरहेका बहसबाट अझ खारिएको र एकताबद्ध पार्टीको विकास हुने विश्वास व्यक्त गर्नुभयो। सोही कार्यक्रममा नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले विधिको पालना नगरेर म नै राज्य हुँ भनेर आफूलाई सर्वोपरि ठान्न थालियो भने त्यसले कोही कसैको हित नगर्ने बताउनुभयो। उहाँले पार्टी नेतृत्वमा रहेका हामी कोही त्यस्तो विचार र प्रवृत्तिमा चुर्लुमा डुबेका छौं भने त्यसबाट उम्किन सके जोगिने भन्दै समय छँदै विचार गर्नुपर्ने बताउनुभयो। कम्युनिष्ट आन्दोलनका हितका लागि हामीले आफूलाई सुधार गरेर जानुपर्नेमा जोड़ दिँदै वरिष्ठ नेता नेपालले नयाँ सिराबाट अगाडि बढ़ेर रूपान्तरित हुनुको विकल्प नभएको उल्लेख गर्नुभयो। पार्टीभित्रको समस्यालाई पनि छलफलबाट समाधान गर्न अधिकतम कोशिश गरिरहेको जानकारी दिँदै नेता नेपालले आफूहरूका निम्ति व्यक्ति प्रमुख नभई विधि, नीति, पद्धति महत्वपूर्ण भएको बताउनुभयो। पर्साको वीरगंजमा समुदाय स्तरमा कोरोना संक्रमण फैलिएपछि थप जोखिम हुन नदिन आज बिहान 5 बजेदेखि लागू हुने गरी जिल्ला प्रशासन कार्यालयले वीरगंज महानगरभित्र अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ। वीरगंजमा कोरोना संक्रमण बढ़दै गएको र दुईजनाको मृत्यु भएकाले समुदाय स्तरमा थप संक्रमण फैलिन नदिन निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीले बताउनुभयो। वीरगंज महानगरपालिका क्षेत्रमा अत्यावश्यक स्वास्थ्य उपचार सेवा बाहेक अन्य काममा सर्वसाधारणलाई घर बाहिर निस्कन प्रतिबन्ध लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कार्कीले जानकारी दिनुभयो। उहाँका अनुसार अत्यावश्यक सेवा बाहेक अन्य सम्पूर्ण पसल, उद्योग, व्यवसाय र सेवा सञ्चालन बन्द गरिनेछ। वीरगंजमा अन्य जिल्लाका साथै भारतबाट प्रवेश गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ। सप्तरीको राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका लागि भर्ना भएका एकजना बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको इमर्जेन्सी वार्ड गैरातीदेखि सील भएको छ। इमर्जेन्सी वार्डमा उपचाररत 48 वर्षीय पुरूषमा कोरोना संक्रमण देखिएपछि इमर्जेन्सी वार्ड सील गर्ने निर्णय गरिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त कार्यालय प्रमुख दुनियालाल यादवले बताउनुभयो। हिजो थप 107 जना कोरोना संक्रमण भाइरस संक्रमण मुक्त भई घर फर्किएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हिजोको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले हिजो 107 जना संक्रमण मुक्त भएसँगै संक्रमण मुक्त हुनेको कुल संख्या 12,947 पुगेको जानकारी दिनुभयो। यसैगरी हिजो 3,987 नमूनाको रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा थप 133 जनामा संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरहरूमा 5383 जना सक्रिय संक्रमितको उपचार भइरहेको छ। संखुवासभा, पाँचथर, भोजपुर, रसुवा, मनाङ र मुस्ताङ गरी 6 जिल्लाका सम्पूर्ण संक्रमित निको भइसकेका छन् भने रौतहट, कैलाली र बाजुरामा 500 भन्दा बढ़ी सक्रिय संक्रमितहरू रहेको प्रवक्ता डाक्टर गौतमले जानकारी दिनुभयो। यसैगरी हिजो थप एकजनाको मृत्यु भएपछि नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या 44 पुगेको छ। वीरगंज महानगरपालिका वड़ा नम्बर 11 श्रीपुर रानीघाट निवासी 85 वर्षीय महिलाको हिजो नारायणी अस्पताल वीरगंजमा उपचारका क्रममा मृत्यु भएको मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले जानकारी दिनुभयो। नेपाली कंग्रेसले बढ़दो कोरोना संक्रमणको बीचमा खोलिएको लकडाउनले संक्रमणको विस्तार हुन सक्ने जोखिमतर्फ गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नेपाली कंग्रेसका सहमहामन्त्री डाक्टर प्रकाश शरण महतले हिजो प्रेस नोट मार्फत पर्याप्त स्वास्थ्य सुरक्षा सावधानी बिनै उद्योग व्यवसाय संचालन गर्दा थपिने संक्रमण र नागरिक जीवनमाथि आइपर्ने जोखिम सम्बोधन गर्नेतर्फ ध्यान दिन सरकारसँग आग्रह गर्नुभएको छ। कंग्रेसले सबैमा संक्रमण जोखिमप्रति सचेत भई भौतिक दूरी र मास्क लगायतका स्वास्थ्य सुरक्षाका उपायहरूलाई अपनाउन र अरूलाई पनि अपनाउन प्रेरित गर्न सबैमा अनुरोध गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले विदेशबाट आउने सबैको कोविड 19 परीक्षण गरिने बताउनु भएको छ। मन्त्रालयमा स्वास्थ्य क्षेत्रका विज्ञसँगको छलफलमा हिजो मन्त्री ढकालले भारतबाट स्वदेश फर्किने नागरिकको सीमा नाकामै र विमानस्थल हुँदै नेपाल आउने नागरिकको होल्डिङ सेन्टरमा राखेर स्वाब संकलन गरेर कोरोना परीक्षणको काम भइरहेको जानकारी दिनुभयो। मन्त्री ढकालले सरकारले कोरोना रोकथाम र नियन्त्रणमा चालेका प्रयास विज्ञहरूको सल्लाह र सुझावमै भइरहेको बताउनुभयो। उहाँले लकडाउन खुलेको यस समयमा जनस्वास्थ्य मापदण्ड पालनाका लागि सबैले आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताउनुभयो। छलफलमा विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डाक्टर जोस भ्यान्डेलरले सरकारले कोरोना नियन्त्रणमा गरेको प्रयास सराहनीय रहेको भन्दै जोखिम बढ़न नदिन अझै सतर्कता अप्नाउनुपर्ने बताउनुभयो। छलफलमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डाक्टर भगवान कोइराला, संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुवेदी, जनस्वास्थ्यविद डाक्टर सुजन मराठा, नेपाल मेडिकल एसोसिएशनका अध्यक्ष डाक्टर लोचन कार्की र भाइरोलोजिस्ट डाक्टर समीरमणि दीक्षित लगायतले कोरोनाको व्यापकता अझै फैलिने सम्भावना रहेकाले यससँग सम्बन्धित 6 थप परीक्षण, अध्ययन र अनुसन्धानमा जोड़ दिनुपर्ने बताउनु भएको थियो। प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा कारागार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सम्बन्धमा थप छलफल भएको छ। सिंहदरबारमा हिजो बसेको समितिको बैठकमा गृहमन्त्री रामबहादुर थापाले नेपालको संविधानमा उल्लेखित व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नका लागि कारागारको स्थापना, संचालन र व्यवस्थापन सम्बन्धी प्रचलित कानूनलाई संशोधन गर्नुपर्ने बताउनुभयो। बैठकमा समितिका सदस्यहरूले परम्परागत कारागारमा सुधार गर्नुपर्ने, छुट्टै विधेयक बनाएर भए पनि खुल्ला कारागार संचालन गरिनुपर्ने र महिला प्रजननको व्यवस्था कारागारमा हुनुपर्ने लगायतका धारणा राख्नुभएको थियो। समितिको विधेयकमाथि एकल र सामूहिक गरी 24 संशोधन परेको समितिका सभापति शशी श्रेष्ठले जानकारी दिनुभयो। अन्तरपार्टी महिला सञ्जालले सर्वोच्च अदालतको संयुक्त इजलासले पूर्व डीआईजी रंजन कोइरालाको जन्मकैदको सजाय घटाएर 8 वर्ष 6 महिना कैद सजाय तोकेको प्रति ध्यानाकर्षण भएको जनाएको छ। यसले न्यायालयको विश्वसनीयतामा गम्भीर प्रश्न चिन्ह खड़ा गरेको र कानूनी राज्यको खिल्ली उड़ाएको सञ्जालले उल्लेख गरेको छ। समितिले हिजो गृह र कानून, न्याय तथा संसदीय मामिला मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउँदै महान्यायाधिवक्ताको कार्यालयबाट आवश्यकता ठानी पुनरावलोकनको प्रक्रिया अगाडि बढ़ाइरहँदा निज कोइराला फरार हुन सक्नेतर्फ सरकारको ध्यानाकर्षण गराएको छ। पूर्व डीआईजी कोइरालालाई श्रीमती गीता ढकालको हत्या गरी शव नष्ट गरेको दोषी ठहर गरी जिल्ला अदालत काठमाण्डुले 2071 साल वैशाख 7 गते सर्वस्वसहित जन्मकैदको सजाय ठहर गरेको थियो र पछि पुनरावेदन अदालत पाटनले पनि जिल्ला अदालतको सोही फैसलालाई सदर गरेको थियो। साथै सञ्जालले क्वारेन्टीन र आइसोलेसनमा राखिएको अवस्थामा महिलामाथि बलात्कार र हिंसाका घटना घटिरहेको भन्दै क्वारेन्टीन र आइसोलेसनमा आवश्यक अनुगमन र सुरक्षाको प्रत्याभूति गर्न समेत सरकारको ध्यानाकर्षण गराएको छ। एसिड प्रहार गर्नेलाई हुने सजाय सम्बन्धमा विद्यमान कानून संशोधन गरी कड़ा कानून बनाउने प्रक्रिया थाल्न महिला तथा सामाजिक समितिले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको छ। प्रतिनिधि सभा महिला तथा सामाजिक समितिको बालबालिका सम्बन्धी विद्यमान नीतिगत तथा कानूनी प्रावधान अन्तर्राष्ट्रिय सन्धि महासन्धि र तिनको कार्यान्वयनको अवस्थाका सम्बन्धमा छलफल गर्न हिजो सिंहदरबारमा बसेको बैठकले सजाय र जरिवानाको रकम कम भएकाले युवतीमाथि एसिड प्रहारका घटना दोहोरिरहेको भन्दै यस्तो अपराध गर्नेलाई हदैसम्मको सजाय हुने गरी कानून संशोधनको प्रक्रिया थाल्न मन्त्रालयलाई निर्देशन दिएको हो। राष्ट्रिय मानवाधिकार आयोगले लोपोन्मुख चेपाङ समुदायका समुदायको संवेदनहीनतापूर्वक आगजनी गरी घर भत्काई विस्थापित तुल्याइएको घटना छानबिन गरी उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ। आयोगका सचिव वेद प्रसाद भट्टराईले जारी गर्नुभएको प्रेस विज्ञप्तीमा उनीहरूको उचित बासका लागि तत्कालै वैकल्पिक व्यवस्था गरी आवासको हक सुनिश्चित गर्न दुवै घटनाको निष्पक्ष छानबिन मार्फत घटनामा संलग्नलाई यथाशीघ्र कानूनी दायरामा ल्याउन तथा मृतक राजकुमार चेपाङको परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग आग्रह गरिएको छ। चितवनको माडी नगरपालिका 9 कुसुम खोलामा 2053 सालदेखि बसोबास गर्दै आएका सुकुम्बासी चेपाङ समुदायको घरहरूमा चितवन राष्ट्रिय निकुञ्जबाट खटिएको टोलीले निकुञ्जको जग्गा खाली गर्ने भन्दै दुईवटा घरमा आगजनी गरिएको थियो। साथै 8 घरहरूमा हात्ती लगाएर भत्काइएको तथा राप्ती नगरपालिका 2 24 वर्षीय राजकुमार चेपाङको निकुञ्जमा खटिएका नेपाली सैनिकले यही साउन 1 नियन्त्रणमा लिए कुटपिट गरी यातना दिए निजको मृत्यु भएको थियो। अविरल वर्षाका कारण अवरूद्ध पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ। धादिनको बेनीघाट रोराङ गाउँपालिका 10 अन्तर्गत मौवा खोलाको बाढ़ीले राजमार्गमा रहेको पुल छेउको सड़क भत्काएपछि अवरूद्ध भएको राजमार्ग हिजोदेखि आंशिक रूपमा सुचारू भएको हो। अवरूद्ध भएको सड़कमा पर्खाल लगाइएको र माटो गिटी बालुवा भरिएपछि अस्थायी रूपमा सड़क सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब परीक्षक रूपक खड्काले बताउनुभयो। सबै किसिमको सवारी सञ्चालन हुने गरी राजमार्ग सञ्चालन हुनका लागि अझै केही दिन लाग्ने उहाँले बताउनुभयो। खोलामा डाइभर्सन गरी ग्याभिन जाली भरेर ठूलो पर्खाल लगाएपछि मात्र सड़कमा ठूला सवारी साधन सञ्चालन गर्न सकिने प्रमुख जिल्ला अधिकारी असमान तामाङले बताउनु भएको छ। यसैबीच नारायणगढ़ मुगलिन सड़क खण्डमा खसेको पहिरो पन्छ्याएर सञ्चालनमा आएको छ। इच्छा कामना गाउँपालिका 6 स्थित 4 किलोमा खसेको पहिरो पन्छाएपछि सड़क सञ्चालनमा आएको हो। बिहिबार रातिदेखि अवरूद्ध रहेको पृथ्वी राजमार्ग अन्तर्गत तनहुको दमौली डुम्रे सड़क खण्डमा साना सवारी साधन सञ्चालनमा आएको छ। बन्दीपुर गाउँपालिका 1 नाहालामा सड़क भाँसिएपछि निर्माण गरिएको वैकल्पिक मार्गमा फँसेका सवारी साधन निकालेपछि हिजोदेखि साना सवारी साधन आवत जावत हुन थालेको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुका प्रमुख रेशम राणाभाटले सड़क अवरूद्ध भएपछि रोकिएका साना सवारी साधन गन्तव्यतर्फ पठाउन शुरू गरिएको जानकारी दिनुभयो। वर्षायाम शुरू भएसँगै देशका विभिन्न भागमा बाढ़ी तथा पहिरोका कारण वर्षेनी ठूलो जनधनको क्षति हुने गरेको छ। सुदूरपश्चिम प्रदेशमा वर्षा शुरू भए यता बाढ़ी र पहिरोबाट 13 मृत्यु भइसकेको छ। क्षति न्यूनीकरण गर्न प्रशासन प्रदेश सरकार र स्थानीय तहबीच समन्वय भइरहेको भनिए पनि विपद प्रति कार्यका आवश्यक सामग्रीको भने कमी देखिएको छ। कैलालीबाट हाम्रा संवाददाता भानुभक्त आचार्यको यो रिपोर्ट।
सुदूरपश्चिम प्रदेशका 7 पहाड़ी जिल्लामा पहिरोजन्य विपदले नागरिकहरू त्रसित बनेका छन्। दाचुलाको मालिकार्जुन 7 स्थानीय सुरेश सिंह धामी,
पहिरोको जोखिम छ, अब सबै मान्छे त्रसित छन्, के गर्ने, कसरी व्यवस्थापन गर्ने भन्ने नै छैन।
अहिले पहाड़ी क्षेत्रमा पहिरो र तराई क्षेत्रमा बाढ़ीको त्रास बढ़ेको छ। कैलालीका 13 स्थानीय तह बाढ़ीको उच्च जोखिममा छन्। गौरीगंगा नगरपालिकाका मेयर भीमबहादुर देउवा,
प्रत्येक वडा स्तरमा पनि विपद व्यवस्थापन समिति गठन गरेका छौँ वडा अध्यक्षको नेतृत्वमा, र यहाँको चाहिँ हाम्रो कर्मचारी पुलिस प्रशासन सबै एकदम अलर्ट रहने भन्ने किसिमको कुरा आएको छ।
विपदको अवस्था जटिल हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय कैलाली चनाखो बनेको छ। विपदबाट हुने क्षति न्यूनीकरण गर्न स्थानीय तहका विपद व्यवस्थापन समितिसँग समन्वय भइरहेको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताउनुभयो।
सबै पूर्व तयारी छ, नेपाली सेना नेपाल प्रहरी सबैलाई अलर्ट गराइएको छ, विपदका आवश्यक दर सामग्री त्यो पनि स्ट्यान्ड बाई छ।
सुदूरपश्चिम प्रदेशका 9 जिल्लामै रहेका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई पनि तयारी अवस्थामा राखिएको छ। अस्थायी प्रहरी पोस्टसम्मलाई विपदबाट हुने क्षति न्यूनीकरण गर्न निर्देशन दिएको सुदूरपश्चिम प्रदेशका वरिष्ठ प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताउनुभयो।
क्विक रेस्पोन्स गर्ने अनि त्यही किसिमको परिचालित हुने भनेर हामीले सबैलाई स्ट्यान्ड बाई राखेका छौँ।
सुदूरपश्चिम प्रदेशमा प्राकृतिक विपदका घटनाहरू वर्षेनी बढ्दै गइरहेका छन्। प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहले विपद न्यूनीकरण र उद्धारमा त्यस्तो अवस्था सिर्जना हुन नदिने बताउनु भएको छ।
प्रदेश स्तरको विपद परिषदको पनि बैठक बसेर त्यसले पनि एउटा योजना अगाडि सारेको छ। हामीले हेभी इक्विपमेन्टहरूलाई स्ट्यान्ड बाई राखेका छौँ सबै ठाउँमा।
वर्षेनी सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा बाढीले वितण्ड बचाउने गरेको छ। पछिल्लो 10 वर्षको अवधिमा प्रदेशमा 1000 भन्दा बढीको प्राकृतिक विपत्तिबाट ज्यान गइसकेको तथ्याङ्क रहेको छ। तर विपदको प्रतिकारीका लागि आवश्यक पर्ने सामग्रीको भने अभाव देखिएको छ। भानुभक्त आचार्य, रेडियो नेपाल, कैलाली।
14-15 बजारमा नयाँ कि छैन। नेपाल टेलिकमका विभिन्न सेवाका अफरहरू सस्तो, साह्रै सस्तोमा खरिद गर्न परेमा *14-15 ह्यास डायल गर्नुपर्ने रहेछ, त्यही भएर कण्ठ पारिरख्या
हो र दाई।
त्यति मात्र हो र भाइ, नेपाल टेलिकमले विभिन्न समयमा ल्याउने विभिन्न अफरको बारेमा थाहा पाउन पनि *14-15 ह्यास डायल गर्नुपर्ने रहेछ नि त।
14-15 मलाई पनि कण्ठै भयो दाई।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ग्रामीण पर्यटनमा विदेशीलाई आकर्षण हुने गरी काम गर्न तारागाउँ विकास समितिका पदाधिकारीलाई निर्देशन दिनुभएको छ। समितिको कार्यालयको हिजो निरीक्षण गर्दै पर्यटन मन्त्री भट्टराईले नेपालमा आउने पर्यटकलाई यहाँका कला संस्कृतिसित परिचित हुने गरी आवास गृह र स्तरीय होटल बनाउन निर्देशन दिनुभएको हो। मन्त्री भट्टराईले समितिले सञ्चालन गरेको नगरकोट, पोखरा, ककनी क्षेत्रका होटललाई ग्रामीण पर्यटनको झल्को दिने गरी नमूनाका रूपमा विकास गर्न पनि निर्देशन दिनुभयो। हायत रिजेन्सी होटलको जग्गा विवाद चाँडो समाधान गर्न आग्रह गर्दै वहाँले ग्रामीण क्षेत्रमा पर्यटन व्यवसाय सञ्चालन गर्न अभिप्रेरित गर्ने आयोजना सञ्चालन गर्न समितिका अध्यक्ष प्रहलाद नेउपानेलाई निर्देशन दिनुभयो। पर्यटन मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले तारागाउँबाट सञ्चालन भएको होटल विदेशी स्तरको बनाउन आग्रह गर्नुभयो। शहरी विकास राज्यमन्त्री रामवीर मानन्दरले सरकारका ऐतिहासिक कामको नतिजा जनताले महसुस गर्ने गरी देखिने बेला भएको बताउनु भएको छ। सिंहदरबार स्थित निर्माणाधीन संघीय संसद भवन, भैंसेपाटी स्थित मन्त्री निवास र मुख्यमन्त्री तथा प्रदेश प्रमुखको निवास तथा सम्पर्क कार्यालय र गोदावरी स्थित 3000 क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको अवलोकन पश्चात राज्यमन्त्री मानन्दरले केही समयपछि परिणाम देखिने बताउनु भएको हो। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले मुलुकको समृद्धि र विकासका लागि आत्मनिर्भर बन्नुको विकल्प नभएको बताउनु भएको छ। आत्मनिर्भर भएर मात्रै देशको विकास गर्न सकिने बताउँदै आत्मनिर्भरताको बाटोमा लाग्न उहाँले आग्रह गर्नुभएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको महिला लघु उद्यम तथा उद्यमशील विकास कार्यक्रम अन्तर्गत वालिङमा संचालित व्यावसायिक ढाका बुनाई सिप विकास तालिमको समापन कार्यक्रममा मन्त्री अर्यालले मुलुक आफै आत्मनिर्भर नभएसम्म बोलेर मात्रै समृद्धि नआउने भएकाले सरकार आत्मनिर्भरताको बाटोमा अगाडि बढ़ेको बताउनुभयो। सरकारले बागमती प्रदेशमा सबै प्रकारका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट वितरण शुरू गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेवाङ र प्रदेश नम्बर 3 भौतिक पूर्वाधार मन्त्री रामेश्वर फुयानले संयुक्त रूपमा हिजो टेकु स्थित व्हीकल फिटनेस टेस्ट सेन्टरमा यसको वितरण शुरू गर्नुभएको हो। मन्त्री नेवाङले डिजिटल प्रविधिमा गएर स्मार्ट प्लेटका रूपमा इम्बोस्ड प्लेट देशभरका सबै सवारी साधनमा राख्ने योजना अनुसार सरकारको तर्फबाट यो प्रक्रिया अघि बढ़ेको बताउनुभयो। प्रेस काउन्सिल नेपालले कोविड 19 समयमा संचार माध्यम र त्यसमा कार्यरत पत्रकारलाई थप जिम्मेवार हुन आग्रह गरेको छ। काउन्सिलद्वारा काठमाण्डुमा हिजो आयोजित महामारीमा स्वास्थ्य अन्तर्गत मीडियामा रिपोर्टिङ र पेशागत आचार संहिता मीडिया संवाद कार्यक्रममा काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले स्वास्थ्य क्षेत्र र स्वास्थ्य बीट हेर्ने पत्रकार बीच समन्वय हुनुपर्ने आवश्यकता आउनुभयो। उहाँले नागरिक स्तरमा स्वास्थ्य सुरक्षा र संचार क्षेत्रको धेरै महत्व हुने उल्लेख गर्दै आफ्नो ज्यान जोखिममा राखेर पत्रकारले सूचना दिने, स्वास्थ्य कर्मीले उपचार गर्ने र सुरक्षा कर्मीले सुरक्षा प्रदान गर्ने हुँदा यी तीन बीचको तालमेल मिल्न आवश्यक रहेको बताउनुभयो। अनेरा सोबियूले विद्यार्थी संगठनसँग छलफल गरेर मात्र पढ़ाई र परीक्षा तालिकाको विषयमा निर्णय गर्न विभिन्न विश्वविद्यालयसँग आग्रह गरेको छ। हिजो अनेरा सोबियूका सहसंयोजक रंजित तामाङले विज्ञप्ति जारी गर्दै लकडाउन खोले लगतै विभिन्न विश्वविद्यालयले परीक्षा तालिका सार्वजनिक गरेका प्रति ध्यानाकर्षण भएको जनाउँदै विद्यार्थीसँगको छलफल गरेर मात्र पढ़ाई र परीक्षाको कार्यतालिका सार्वजनिक गर्न आग्रह गर्नुभएको हो। लकडाउनका बेला आफ्नो घर गएका टाढा टाढाका विद्यार्थीको शिक्षण संस्थामा फर्कने समय र परीक्षाको न्यूनतम तयारीको समयलाई ख्याल नगरी सार्वजनिक गरिएको परीक्षा तालिका अव्यवहारिक र असान्दर्भिक रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ। उहाँले विद्यार्थीको कोविड 19 को निशुल्क पीसीआर परीक्षणको गर्न माग गर्नुभएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय सुनसरीमा कार्यरत डिभिजन प्रमुख रामबाबु महतो र उनकी श्रीमती किरण शाहलाई 5,53,000 रूपियाँ घुस रकमसहित नियन्त्रणमा लिएको छ। हिजो घुस रकमसहित डिभिजन प्रमुख महतो र उत्तरतर्फ जान लागेको भन्ने सूचनाका आधारमा आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले गाड़ीमा लुकाएर राखेको रकमसहित दुवैजनालाई नियन्त्रणमा लिएको जनाएको छ। गैर कानूनी रूपमा हुण्डी कारोबारमा संलग्न एक व्यक्तिलाई प्रहरीले करिब 20,00,000 नगद सहित पक्राउ गरेको छ। प्रहरीले स्याङ्जाको कालीगण्डकी गाउँपालिका 5 घर भई हाल काठमाण्डुको सामाखुशी बस्दै आएका टुण्डी राज न्यौपानेलाई काठमाण्डुको विशाल बजारबाट 19,91,000 रूपियाँ नगद सहित पक्राउ गरेको हो। लकडाउनका कारण 4 महिनादेखि बन्द रहेको काठमाण्डु स्थित नयाँ बस पार्क पूर्ण सुरक्षा व्यवस्था अपनाई संचालनको तयारीमा रहेको छ। सरकारले लकडाउन खुल्ला गरी सार्वजनिक सवारी साधन संचालन गर्ने निर्णय गरेसँगै कोरोना संक्रमण बढ़न नदिन टिकटका लागि टोकन प्रणाली लागू गर्ने, दुर्घटना कम गर्न जीपीएस सिस्टम लगायत नयाँ प्रविधि जडान गर्न लागि हो। अविरल वर्षाका कारण धादिङ र नुवाकोटमा 2 जनाको मृत्यु भएको छ। पहिरोले पुरिएर धादिङ थाक्रे गाउँपालिका 6 कार्की गाउँका 55 वर्षीय सानुबाबु पन्तको मृत्यु भएको छ। त्यस्तै नुवाकोटको बेलकोटगढ़ी नगरपालिकामा वर्षाका कारण घर भत्किँदा च्यापिएर 68 वर्षीय अक्कल बहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। झापाको भद्रपुर नगरपालिका 2 कमला धापमा पर्यटन तथा सिमसार क्षेत्रको निर्माणाधीन पोखरीमा डुबेर मृत्यु भएका 3 जना बालकको शव पीड़ित पक्षले 10 घण्टापछि बुझेका छन्। निर्माण कम्पनीको लापरवाहीले खनेर छाड़िएको पोखरीमा 3 जना बालकले ज्यान गुमाएको भन्दै पीड़ित पक्षले उचित न्यायसँगै राहतको माग राखेका थिए। नगरपालिकाले सम्बन्धित सबै सरकारवाला पक्ष र सरकारसँग समन्वय गरी मृतकका परिवारलाई 10,00,000 रूपियाँका दरले राहत उपलब्ध गराउने, निर्माण स्थलमा सुरक्षाको व्यवस्था गर्ने, पीड़ितका परिवारलाई 35 दिनभित्रमा राहत उपलब्ध गराउने लगायतको सम्झौता कार्यान्वयन गर्ने निर्णय गरेको छ। आज देशभर हिन्दू परम्परा अनुसार घरका ढोकामा नागको चित्र टाँसी पूजाआजासहित नाग पञ्चमी पर्व मनाइँदैछ। बराह पुराणमा उल्लेख भए अनुसार नागराजसँग ब्रह्माको संवाद पञ्चमी तिथिमा भएकाले श्रावण शुक्ल पञ्चमी अर्थात आजको दिन नाग पूजाका लागि प्रसिद्ध रहेको छ। यस दिन नागका अष्टकुल अर्थात अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख नागको चित्रमा दूध, दही, अक्षता, फूल, दुबोली पूजा गरी दूध र लावाको नैवेद्य चढ़ाई घरको मूल ढोकामाथि टाँस्नाले त्यस्तो घरमा चट्याङ पर्दैन र आगो र सर्पको डर हुँदैन भन्ने धार्मिक मान्यता रहेको छ। ब्रह्म वैवर्त पुराणको कथन अनुसार भगवान श्रीकृष्णको पदचिन्हलाई कालीय नागले आफ्नो शिरमा धारण गर्ने सौभाग्य पाएकाले उसका सन्तान दर सन्तानलाई मार्नु हुँदैन भन्ने विश्वास पनि रहेको पाइन्छ। वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथारोहण आज हुने भएको छ। मच्छिन्द्रनाथ कुटीसँग सम्बन्धित ज्योतिषीले आज नागपञ्चमीका दिन दिउँसो 12:15 शुभ साहित रहेको ठहर गरेसँगै हाल पुलचोकमा निर्माण भइरहेको रथमा मच्छिन्द्रनाथलाई विराजमान गराउन लागिएको छ। रथारोहण समारोहमा 20 मानिस मात्र सहभागी हुन पाउने निर्णय भएको ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जनले बताउनुभयो। उहाँले विगतका हरेक वर्ष रथारोहणको 4 रातो मच्छिन्द्रनाथको रथ तानेर गाबहाल लाने परम्परा रहेकोमा यस वर्ष कोरोना महामारीका कारण के गर्ने भन्ने विषयमा टुङ्गो लागि नसकेको बताउनुभयो। रातो मच्छिन्द्रनाथको रथ यात्रा काठमाडौँ उपत्यकाको सबैभन्दा लामो रथयात्रा हो। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत झापा जिल्लामा आर्थिक वर्ष 2076-77 छुट्याइएको रकमको आधा बजेट पनि खर्च हुन सकेको छैन। कृषिको आधुनिकीकरण र व्यवसायीकरणका लागि छुट्याइएको बजेटको ठूलो हिस्सा खर्च हुन नसक्नु चिन्ताको विषय भएको बताइएको छ। झापाबाट हाम्रा संवाददाता रोहित काफलेको यो रिपोर्ट।
बजेट कार्यान्वयनका सन्दर्भमा योजना छनौटमा लामो प्रक्रिया, संचालन समिति गठन गर्ने समयमा देखिने विवाद र खिचातानी, वास्तविक किसानको चासो भन्दा बढ़ी पहुँचवालाहरूको चलखेलले पनि सम्पूर्ण बजेट खर्च हुने वातावरण बन्न नसक्ने गरेको बताउनुहुन्छ परियोजना कार्यान्वयन इकाई भद्रपुरका आर्थिक प्रशासन प्रमुख लक्ष्मी प्रसाद गुरागाई।
स्थानीय स्तरमा उपभोक्ता समितिका मान्छेहरूले पनि समयमा काम नगरिदिने, मङ्सिरमै सम्झौता गरेका योजना असार मसन्तसम्म पनि काम गरेन, उपभोक्ताबाट पनि समस्या, सञ्चालन समितिकै सदस्यहरू हुन्छ उहाँहरू आफै पनि देशमा योजनाहरू आफूले छनौट गरेर लानु भएको छ, आफैले पनि काम गर्नु भएन।
झापामा 76-77 परियोजना इकाई अन्तर्गत धान सुपर जोन, मकै जोन, सुपारी जोन र रबर जोन गरी 4 कार्यक्रम सञ्चालनमा रहेका थिए। परियोजनाले समिति मार्फत कृषक, सहकारी र कृषि फर्महरूलाई कृषि उपकरण खरिद, सौर्य ऊर्जा, उद्योग स्थापना लगायतमा 50% अनुदान दिँदै आएको छ। तर कृषि क्षेत्रकै विकास र आधुनिकीकरणका लागि आएको बजेटको ठूलो हिस्सा चाहिँ खर्च हुन नसक्नु दुःखपूर्ण भएको बताउनुहुन्छ परियोजनाको कार्यालय रहेको स्थानीय तह भद्रपुर नगरपालिकाका प्रमुख जीवन कुमार श्रेष्ठ।
परियोजनाको आधाउधी बजेट प्रयोगमा आएन। किसानहरूलाई कृषिमा प्रोत्साहन गर्नुको लागि सरकारले ल्याएको नीति एकातिर छ र बजेट पनि पठाइएको छ, तर बजेटलाई कार्यान्वयन गर्न नसक्नु यो दुःखद कुरा हो।
परियोजनाको आधा भन्दा बढी बजेट खर्च हुन नसकेको थाहा पाएपछि किसानहरू पनि निराश देखिनुहुन्छ। सबै खाले प्रक्रिया सहज बनाएर वास्तविक किसानले अनुदान पाउने वातावरण बन्नुपर्ने भद्रपुरका अगुवा कृषक द्रोण अधिकारीको बुझाइ छ।
कृषिमा आएको बजेट फ्रिज गराउनु हुँदैन थियो, किनभने हामी किसानहरू चाहिँ समस्या भोगिरहेका छौँ, यसले चाहिँ अलिकति हाम्रो कृषकहरूको मन दुखेको छ।
झापा मुख्य रूपमा खाद्यान्न उत्पादनका लागि अग्रणी जिल्ला मानिन्छ। परियोजनाको कार्यान्वयन पक्ष सरल र सहज अनि तल्लो तहसम्मका किसानले लाभ लिँदै बजेटको पूर्ण उपयोग हुने हो भने कृषि क्षेत्रको विकासमा उल्लेखनीय प्रगति हासिल हुने देखिन्छ। रोहित काफले, रेडियो नेपाल, भद्रपुर, झापा।
अब के अन्तर्राष्ट्रिय समाचार। कोरोना भाइरसको प्रकोप अमेरिकामा तीव्र गतिमा फैलिएको छ। गत 24 मात्र अमेरिकामा 77,000 भन्दा बढ़ी नयाँ संक्रमित थपिएका छन्। यो संख्या हालसम्मकै उच्च रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। यस्तै ब्राजिलमा 24 58,000 भन्दा बढ़ी संक्रमित थपिएका छन्। छिमेकी भारतमा 48,000 भन्दा बढ़ी संक्रमित थपिएका छन्। त्यहाँ 24 761 संक्रमितको मृत्यु भएको छ। यस्तै गत 24 अमेरिकामा 1,134 र ब्राजिलमा 1,178 जना संक्रमितको मृत्यु भएको छ। समग्रमा हेर्दा हालसम्म 1,59,30,000 भन्दा बढ़ी विश्वभर संक्रमित भएका छन् भने 641,873 जनाको मृत्यु भएको छ। हालसम्म 97,16,009 जना संक्रमित निको भएर घर फर्किएका छन्। चीन र अमेरिका बीच आफ्ना देशमा रहेका एक अर्काको वाणिज्य दूतावास बन्द गर्ने निर्णयहरू भइरहेका छन्। अमेरिकाले गत मंगलबार टेक्सासको ह्युस्टन स्थित चीनिया वाणिज्य दूतावास बन्द गर्न आदेश दिएपछि हिजो चीनले पनि छेन्दु शहरमा रहेको अमेरिकी वाणिज्य दूतावास बन्द गर्न आदेश दिएको छ। संयुक्त राज्य अमेरिकी सेनाले रूसले लिबियामा रहेका आफ्ना लड़ाकुका लागि हतियार पठाएको देखिएको बताएको छ। अमेरिकी सेनाको अफ्रिकी कमाण्डले शुक्रबार रूसको सैनिक विमान मार्फत हतियारहरू पुर्याइएको प्रशस्त प्रमाणहरू भेटिएको बताएको छ। सन् 2011 लिबियामा लामो समयदेखि शासन गर्दै आएका मुअम्मर गद्दाफीको हत्यापछि लिबियामा द्वन्द र व्यतिको स्थिति बढ़दै गएको छ।
नेपाली वायु सेवा कम्पनीहरूको छाता संगठन वायु सेवा संचालक संघले तत्काल आन्तरिक उडान खोल्न माग गरेको छ। बाढ़ी पहिरोका कारण सड़क यातायात कष्टकर रहेको बताउँदै विकल्पका लागि तत्काल आन्तरिक उडान सुचारू गराउन संघले माग गरेको हो। हाल नेपालमा बाढ़ी पहिरोको कारण प्राय सबै राजमार्ग तथा लोकमार्गहरू क्षतिग्रस्त भएको अवस्था छ। प्राकृतिक प्रकोपको समयमा हवाई सेवा मार्फत राहत पुर्याउन उडान खोल्नुपर्ने संघको भनाई छ। संघले आवश्यकता अनुसार नन सेड्यूल फ्लाइट संचालनको लागि अनुरोध गरेको हो। सरकारले भदौ एकबाट आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय यसअघि गरिसकेको छ। नेपाली बजारमा लगातार महँगिएको सुन शुक्रबार तोलामा 95,800 रूपियाँ पुगेर कारोबार भएको छ। सुन एकै दिन तोलामा 1,300 रूपियाँले वृद्धि भएको हो। बिहिबार अघिल्लो दिनको भन्दा 500 रूपियाँले बढेर तोलामा 94,500 रूपियाँमा कारोबार भएको थियो। शुक्रबारको मूल्य हालसम्मकै उच्च मूल्य हो। यसअघि एकै दिन 1,300 रूपियाँले बढेर बुधबार सुन प्रति तोला 94,000 रूपियाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा लगातार मूल्य बढ़िरहेको प्रभाव स्वरूप नेपालमा पनि सुनको मूल्य बढ़ेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदी भने शुक्रबार 5 रूपियाँले बढ़ेर प्रति तोला 1,150 रूपियाँमा कारोबार भएको छ। अन्तर्राष्ट्रिय बजारमा बिहिबार बिहान प्रति अंश 1,869.28 डलरमा कारोबार भएको सुन शुक्रबार बढ़ेर 1,888.30 डलर पुगेको छ। सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा यो हप्ता मात्र 4.2% बढ़ेर प्रति अंश 1,888.30 डलरमा पुगेको हो, जुन सेप्टेम्बर 2011 पछिको उच्च मूल्य हो। नेपाल उद्योग वाणिज्य महासंघको महाधिवेशन स्थगित गर्ने निर्णय विधिसम्मत नभएको वरिष्ठ उपाध्यक्षका उम्मेद्वार चन्द्र ढकालले दावी गर्नुभएको छ। समूहको तर्फबाट शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा ढकालले केन्द्रीय कार्य समितिको बैठकले स्थगित गर्ने निर्णय गर्नुपर्नेमा पदाधिकारी बैठकले गरेको भन्दै विधान विपरीत भएको दावी गर्नुभएको हो। नेपाल उद्योग वाणिज्य महासंघको बिहिबारको पदाधिकारी बैठकले महाधिवेशन स्थगित गर्ने निर्णय गरेको थियो। सहकारी विभागले 2077 असार मसान्तसम्म असुल हुन नसकेको कर्जाको किस्ता तिर्ने समय 6 महिनासम्म सार्न सहकारीहरूलाई निर्देशन दिएको छ। विभागले शुक्रबार सहकारी संस्थाहरूलाई 10 बुँदे मार्गदर्शन पठाउँदै ऋणको आवश्यकता र व्यवसाय सञ्चालन हुन लाग्ने समय र जोखिमको मूल्याङ्कन गरी संचालक समितिको निर्णय अनुसार बढ़ीमा 6 महिनासम्म ऋण तिर्ने भाका सार्न आग्रह गरेको हो। सहकारीलाई COVID-19 को महामारीबाट प्रभावित आर्थिक क्षेत्रलाई पुनरुत्थान गर्न उत्पादन अभिवृद्धि रोजगारी सृजना र उद्यमशीलता विकासका क्षेत्रमा सहुलियतपूर्ण कर्जा पुनर्कर्जा दिन पनि विभागले निर्देशन दिएको छ।
आर्थिक समाचार सुन्दै हुनुहुन्थ्यो भुवन आचार्यबाट पालो भएको छ खेल समाचारको।
सरकारबाट प्रशिक्षणको अनुमति पाएको अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय फुटबल टीमका खेलाड़ीलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने भएको छ। सरकारले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने टीमका लागि भदौ 1 गतेबाट प्रशिक्षण शुरू गर्न स्वीकृति दिएसँगै एन्फाले खेलाड़ीलाई 14 दिन क्वारेन्टाइनमा राखेर मात्र अभ्यास सत्र शुरू गर्ने भएको हो। मन्त्री परिषदको निर्णयसँगै एन्फाले खेलाड़ीलाई साउन 16 गतेभित्र उपत्यका प्रवेश गर्न सीमा तोकेको राष्ट्रिय टीमका व्यवस्थापक मधुसूदन उपाध्यायले जानकारी दिनुभयो। गत फागुनमा ए डिभिजन लीग समाप्त भएसँगै एन्फाले 34 खेलाड़ीलाई राष्ट्रिय टीमको प्रारम्भिक प्रशिक्षणको लागि बोलाएको थियो, तर विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण प्रशिक्षण स्थगित गरिएको थियो। एन्फाले उपत्यका बाहिर रहेका खेलाड़ीको पीसीआर परीक्षण गरेर मात्र क्वारेन्टाइनमा राखिने जनाएको छ। खेलाड़ी उपत्यका छिरे लगतै होटलमा राख्ने र पीसीआर टेस्ट गरेर मात्र प्रशिक्षणको लागि तयार गरिएको एन्फा होस्टेलमा राखिनेछ। प्रारम्भिक टोलीमा परेका 34 खेलाड़ीमध्ये करिब 18 खेलाड़ी उपत्यकाभित्रै रहेको इन्फाले जनाएको छ। नेपालले फिफा विश्वकप 2022 छनौट अन्तर्गत घरेलु भूमिमा अर्को महिना 3 खेल खेल्दैछ। प्रतियोगिताको छनौट अन्तर्गत नेपाल 4 अवे गेम खेलिसकेको छ। मैदान अभावका कारण नेपालले भूटानमा कुवेतलाई आतिथ्यता प्रदान गरेको थियो। छनौटको 5 खेलबाट नेपालले अङ्क 3 जोडेको छ। नेपाल समूह बीबाट 4 स्थानमा छ। नेपालले दशरथ रंगशालामा एसियाली पावर हाउस अस्ट्रेलिया जोर्डन र चाइनिज ताइपेनसँग खेल्न बाँकी छ। एसियाली फुटबल महासंघको पछिल्लो तालिका अनुसार 2 खेल अक्टोबर र 1 खेल लुम्बिनीमा हुनेछ। अन्तिम 3 खेल बाँकी रहेको अवस्थामा नेपाल 4 स्थानमा रहँदै एसिया कप छनौट खेल्न पाउने सम्भावना बाँकी छ। इण्डियन प्रिमियर लीग आईपीएलको 13औं संस्करण असोज 1 सातादेखि शुरू हुने भएको छ। यसपटकको आईपीएल संयुक्त अरब इमिरेसन यूएमा हुने यसअघि नै निश्चित भएको थियो। आईपीएल काउन्सिलका अध्यक्ष ब्रिजेश पटेलले आईपीएल यस वर्ष असोज 3 देखि शुरू हुने बताएका छन्। पटेलका अनुसार आईपीएलका खेल दुबई, अबुधाबी र शारजाहमा हुनेछन्।
खेल समाचार सुन्दै हुनुहुन्थ्यो अजय बमबाट। अब मौसम सम्बन्धी जानकारी। आज देशभर सामान्य बद्दी रही, केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुको साथै बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश पाँच र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन सहित भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 28.1 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.1 डिग्री सेल्सियस, वर्षा 4.2 मिलिमिटर, सापेक्षिक आर्द्रता 98%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 30 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय बिहान 5:24 भयो भने सूर्यास्त भरे साँझ 6:58 हुनेछ। अन्त्यमा यस प्रसारणका मुख्य समाचार एकपटक फेरि सुन्नुहोस्। पार्टीलाई एकताबद्ध गर्ने विषयमा छलफल भइरहेकाले पार्टी एकताको पक्षमा उभिन सबै नेता तथा कार्यकर्ताहरूलाई नेकपाका अध्यक्ष प्रचण्डको आग्रह। हिजो थप 107 जना कोरोना भाइरस संक्रमण मुक्त, नेपालमा कोरोना निको भई घर फर्किनेको कुल संख्या 12,947, थप 133 जनामा संक्रमण पुष्टि। समुदाय स्तरमा कोरोना संक्रमण फैलिएपछि थप जोखिम हुन नदिन आज बिहानदेखि वीरगंज महानगरभित्र अनिश्चितकालीन निषेधाज्ञा जारी। अविरल वर्षाका कारण अवरूद्ध पृथ्वी राजमार्ग आंशिक रूपमा सञ्चालन र विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट छिमेकी मुलुक भारतमा हिजो एकै दिन 48,000 भन्दा बढ़ी संक्रमित, अमेरिकामा 24 घण्टामा 77,000 भन्दा बढ़ी नयाँ संक्रमित थपिए। यसका साथै 7 बजेको समाचार यति नै। रेडियो नेपाल सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।